কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুননু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा स्वागत छ। कथा संसार प्रस्तुत गर्दैछु म सहदेव। कथा संसार लगायत हिमाली स्वरहरूका अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू, नेपाली गीत संगीत र समुदायका विविध गतिविधिहरू तपाईँ इन्टरनेटको ठेगाना www.nepalireadio.org मार्फत सजिलै सुन्न सक्नुहुन्छ। आज म गीता खत्रीले पठाउनु भएको कथा संयोग वाचन गर्दैछु। गीता खत्री न्युयोर्कमा बस्नुहुन्छ। अब प्रस्तुत छ कथा संयोग। आज दीप नितान्त एक्लिएको छ। उसँग मानिसका सामान्य चाहना पूरा गर्ने सबै थोक भएर पनि रमाउन सक्ने केही छैन। आफ्नाहरू यत्र तत्र छन् तर साथमा कोही छैनन्। यही नितान्त एक्लो अवस्थामा छटपटिरहेको छ दीप विगत एक वर्षदेखि यो संसारमा। आज सीमाको वार्षिकी। बिहान सबैरै उठेर दीपले आफ्नो नित्य काम पूजापाठ सीमाकै तस्बिर अगाडि बसेर घन्टौँ बिताइसकेको छ। के सम्झ्यो ऊ त्यसै टोलाउन थाल्यो। ओहो, म त एक सिर्जनाकर्मी हुँ, मेरो सिर्जनामा को रमाइदिन्छ अब? खोइ त्यो हाँसो, त्यो मुस्कान जुन मेरो सिर्जनामा फक्राने गर्थ्यो, खै त्यो एकाग्र चित्त जसले मेरो सिर्जनाहरू पहिलोचोटि सुनिदिने, हेरिदिने र रचनात्मक सुझावको लेप लगाइदिने गर्छ। खोइ ती बोलीहरू जसमा मेरो अस्तित्व सग्लो भएर उभिन्थ्यो, ममाथि प्रशंसाका थुङ्गाहरू बर्सिन्थे, मेरो जीवनका अमूल्य सार, अधरको मुस्कान, अथाह विश्वासको दरिलो स्तम्भ, जीवनको सपना, जुनी जुनीसम्मको जीवनको सहयात्री आदि आदि। जसङ्ग भयो दीप अनि आफै सम्हालियो। हो, दीप सुनि मात्र रहन्थ्यो, आफ्नो प्रशंसाको बदलामा आभारका शब्दहरू उसँग थिएनन्। वा उसले औपचारिकता प्रकट गरेर सीमाको अमूल्य प्रेमलाई आभारका शब्दहरूसँग साट्न चाहेन। यो उसको सायद कमजोरी नै थियो होला। मान्छे कतिले माया मनभित्रबाट गर्छन्, बोलीमा प्रकट गर्दैनन्। कतिले बाहिर बोलीमा माया देखाउँछन् तर भित्रभित्रै व्यवहार फरक गरिरहेका हुन्छन्। दीप सायद बोलीमा भन्दा व्यवहारमा विश्वास गर्ने मान्छे प्रथम कोटिको मान्छे पर्यो होला। आज दीपको अगाडि उसलाई सुनिदिने त्यो शरीर छैन, मुस्काइदिने त्यो अनुहार छैन, ठट्टा गरिदिने त्यो बोली छैन, अनि उत्साहको स्वर छैन। उसको सामु केवल एउटा शान्त कोठा छ, अनि कोठाको भित्तामा झुन्डिएको फ्रेमभित्र सीमाको हँसिलो तस्बिर। त्यही तस्बिरसँग कुरा हुन्छ दीपको घन्टौँ। पहिले सीमाको कुरा दीप सुनि मात्र रहन्थ्यो भने आजभोलि ठिक उल्टो छ। सीमाको तस्विरमा एकहोरो हेरेर केही बोलिरहन्छ दीप। कहिले हाँस्छ अनि कहिले रुन्छ पनि। जब कुनै कुरा गुमाइन्छ अनि मात्र त्यसको महत्त्व थाहा हुँदो रहेछ। यो रहस्य बल्ल थाहा पाउँदैछ दीपले पनि। कसैप्रतिको वास्तविक प्रेमको मूल्य कति ओजनदार छ, आपसी सम्बन्ध कति गहिरो वा सतही छ भन्ने कुरा एकअर्काको अनुपस्थितिमा मात्र थाहा हुन्छ। आफूसँगै भएको जतिसुकै बहुमूल्य वस्तु पनि महत्त्व हुँदैन भन्ने कुराहरू सीमाले दीपलाई समय समयमा भन्ने गर्थिन्। त्यस्ता कुरामा दीप त्यति गम्भीर देखिँदैनथ्यो त्यस बेला। बल्ल आज आएर ती कुराहरूको महत्त्व बुझिराखेको छ दीपले। दीप कामबाट फर्केपछि प्रायः सधैँ पूजाकोठामा बस्ने गर्दछ। लेख्ने पढ्ने र अन्य चिन्तन मननका सबै कामहरू त्यहीँ बसेर नै गर्छ ऊ। यसरी कोठामा एक्लै हुँदा कहिलेकाहीँ उसले सीमाको पदचाप सुन्छ त कहिले चुराहरूको झङ्कार। प्रायः सबैलाई आफूले मन पराएका र माया गरेकाहरूको बिछोडमा यस्तो आवाज धेरै समयसम्म रहिरहन्छ। सीमा सधैँभरि रमाउन चाहने, आफ्नो मनलाई खुला आकाशमा उडाउन चाहने, हावा झैँ स्वच्छन्द बहन चाहने, खोलाको पानी जस्तै कलकल बग्न चाहने युवती थिए। मान्छेको सबै चाहना कहाँ पूर्ण हुन्छ र परिस्थिति र समयको दायराभित्र असीमित इच्छा र चाहनाहरू प्राथमिकताका आधारमा पूरा गर्न हरेक मानिसको प्रयत्न हुनुपर्छ। यो क्षणिक जीवनमा आफूलाई खुसी पार्न प्रकृति र ईश्वरीय देनसँग सम्झौता गर्न सक्नुपर्छ। जे जति प्राप्त गर्न सकिन्छ त्यसैमा रमाउनुपर्छ। सायद यही क्रम भोगिन सीमाले पनि। यथार्थ यही हुँदाहुँदै पनि सीमाले बढी औषधि सेवन गरी आफ्नो मृत्युलाई असमयमा आफैले निम्त्याएकी हुन् कि भन्ने शङ्का दीपको मनमा अल्झिरह्यो। यो कस्तो संयोग, कस्तो लेखान्त। सीमा कलिलो उमेरमै फ्रेमभित्र बाँधेर कोठामा बस्नु पर्यो। सीमाको मृत्युमा दीपले कहीँ न कहीँ आफैलाई दोषी ठहराउँदै आएको छ। तर आज झट्ट एउटा कुरा सम्झन्छ। केही समय पहिले सीमाले भनेकी थिइन्, मेरो मृत्युपछि मेरो दैनिकी पढ्नुहोला। उनको यो भनाइमा एउटा विश्वासको केही अंश थियो कि दीपभन्दा पहिले नै उनले यो संसार छाड्ने थिइन्। तर यस्ता कुरामा कसले विश्वास गर्ने? तैपनि कहिलेकाहीँ दीपलाई मनमा चिसो नपरेको भने होइन। आज सीमाले यो संसारबाट बिदा लिएको पनि एक वर्ष भइसक्यो। दीपलाई उनको दैनिकीको सम्झना आयो र त्यो दैनिकी पढ्नु भन्ने सीमाको बोली पनि याद आयो। एकै ठाउँमा सुरक्षित राखिएको सीमाको सामानहरू खोल्यो, उनको डायरी निकाल्यो र पूजा कोठामा गएर पढ्न थाल्यो। दीपलाई सम्बोधन गरी लेखिएको यो महत्त्वपूर्ण दैनिकी यस्तो रहेछ। दीपु, यी सब कुराहरू म तिमीलाई मौखिक नै भन्न चाहन्थेँ, तर हिम्मत बटुल्न सकिनँ। यो धरतीमा बाँच्ने दिन मेरो लागि धेरै छैन कि जस्तो लाग्न थालेको छ मलाई। हरेस खाएको त होइन जीवनदेखि, तर पनि मन भने शिथिल हुँदैछ मेरो हिजो आज। मैले भन्न नसके पनि तिमीले नै पढ्छौ भनेर यी कुराहरू लेखी छाडेको छु तिम्रै लागि। मानिसको रूपमा हामीहरू यो संसारमा नाटक गर्न आएका एउटा पात्र रहेछौँ। जिन्दगी रहेसम्म विभिन्न किसिमको अभिनय गर्नुपर्ने रहेछ। चाहेर वा नचाहेर कहिले हाँस्नुपर्ने, कहिले रुनुपर्ने, समय र परिस्थितिको तालमा यो जीवन नचाउनु पर्ने। नाटकलाई जीवन्त पार्न अभिनय गरि नै रहनुपर्ने जिन्दगीको बाध्यता रहेछ। अभिनय सकिने त जीवनको अन्तिम क्षणमा मात्रै पो रहेछ। त्यसपछि न हाँस्नुपर्ने, न रुनुपर्ने। त्यसपछिको रङ्गमञ्चमा अर्को कलाकारको आगमन हुने रहेछ। नाटक त युग युगान्तरसम्म चलि नै रहेछ, पात्र फेरि फेरि। अर्थात् यो जीवन जिउनेकै लागि हो भने सधैँ हाँस्ने, हँसाउने, जस्तो सुकै परिस्थितिमा पनि आफूलाई विचलित नपारी चलाउने, आफूले सक्दो जगतको भलाइ हुने काम गर्ने, सबैको सहयोगी बन्ने, अरूबाट केही आशा नगर्ने, सकेसम्म सबैलाई माया गर्ने। दीपु, तिमीले भनेको कुरा मलाई सधैँ याद आउँछ। माया बाँडेर रेतिँदैन, जति बाँड्यो उति बढ्छ। कहिलेकाहीँ माया बाँड्दा विषालु आँखाले मलाई तर्साउँथे पनि, तर मेरो सकारात्मक सोच्ने, मेरो प्रयासले मनमा उत्पन्न हुने नकारात्मक सोचाइलाई पराजित गर्न सफल हुन्थ्यो, अनि म फेरि आफ्नो कर्मलाई यथावत रूपले अगाडि बढाउँथेँ। दीपु, मेरो जीवनको नाटक सकिनुभन्दा पहिले मेरो कथाको बारेमा पनि जानकारी दिन चाहन्छु, जसले गर्दा तिमीलाई तिम्रा मनभित्रका भ्रमहरूबाट मुक्ति मिल्नेछ। केही वर्ष अगाडि मलाई रगत सम्बन्धी क्यान्सर भएको तथ्य डाक्टरबाट थाहा पाएँ मैले। एकछिन त म बोल्न पनि सकिनँ। म निर्जीव जस्तो भएको थिएँ। तर केही बेरपछि म सम्हालिएर बसेँ, अनि मुटु बलियो बनाएर डक्टरसँग समय सोधेँ। सुरुको अवस्था भएको र ममा अझै जवानी भएकोले औषधि उपचारले 2 वर्षसम्म बाँच्न सक्ने डाक्टरले बताएका थिए। त्यसपछि म तिमीसँग सल्लाह गर्न भनेर तिमी सामु आएँ। तिमीसँग भेट भएपछि तिम्रो अनुहार देख्न साथ मैले सबै कुरा बिर्सिएँ र भन्नै सकिनँ। मेरा आफ्ना साथीहरू तथा घरमा सुनाउने अठोट गरेँ, तर पनि सफल भइनँ। तिमीलाई यादै होला, म जहिले पनि ठुलो कुरा गर्नका लागि साइत नै पर्खन्छु। पछि मैले विचार गरेँ, यो यथार्थ खोल्ने र खुलाउने त्यो साइत मेरो मृत्युपछि नै तिम्रो अनुकूलतामा तय होस्। त्यसैले मैले तिमीलाई यो दैनिकी पढ्ने अनुरोध गरेकी हुँ। दीपु, मलाई विश्वास छ तिमीले मलाई माफी गर्नेछौ, किनकि मैले यो कुरा सुनाएर तिमी लगायत सारा परिवार लगायत आफ्ना जनहरूलाई, आफ्ना आफन्तहरू कसैलाई पनि दुखी पार्न चाहिन। त्यसलाई निको पार्न सक्ने शक्ति कसैमा थिएन र छैन पनि। यो मेरो जीवनको यथार्थ अरूलाई भनेकै भए पनि व्यर्थमा सबैको बिचारी भएर बाँकी जीवन जिउनु पर्ने हो मैले। यो सबमा मेरो इच्छा भएन। कसैलाई आफ्नो पीडा देखाएर पनि के हुन्छ र आखिर जीवनको अन्त्यको त निश्चित नै भइसक्यो भन्ने लाग्यो मलाई। त्यसैले मैले जे गरेँ राम्रै गरेँ जस्तो लागेको छ। दिपु, तिमीलाई सम्झना छ मैले समय समयमा भन्ने गर्दथेँ कि जीवनमा सबै कुराको अनुभव गर्नै पर्छ, सबै रहरहरू पुर्याउनै पर्छ। मैले सकेसम्म सबै कुरा गरेको जस्तो लाग्छ, तर एउटा रहर भने पुरा भएन, त्यो हो आमा बन्ने रहर। मलाई डाक्टरले दिएको समय तिमी र परिवारजनहरूबाट लुकाउनुमा मेरो त्यो अपुरो रहरले पनि ठुलो भूमिका खेल्न पुग्यो। मनको भित्री एक कुनामा यो इच्छा र रहर पनि पुरा गर्न सक्छु कि जस्तो लागिरहेको थियो। ममा जाँगर थियो, जोस थियो र आवश्यक पर्ने जवानी पनि थियो। तर दिपु, सबै आआफ्ना लेखान्त नै रहेछ। जे हुनुपर्ने हो भएरै छोड्छ। कुनै घटनाप्रति मानिसले ओहो सिवाय केही गर्न नसकिने। आज मेरो सबै इच्छा पुगेको छ। मैले भोग गर्नुपर्ने सबै भोगेँ, देख्नुपर्ने सबै देखेँ। मलाई ईश्वरले छोटो आयु दिएकोमा कुनै गुनासो छैन। आजभन्दा एक महिना अगाडिको कुरा तिमीलाई यादै होला, बच्चा जन्माउने सम्बन्धमा भएको हाम्रो विवादबारे। म चाहन्न थिएँ तिमी विचलित भएको हेर्न, तर परिस्थिति अनौठो थियो। मेरो माया गर्ने तरिका अरूको भन्दा भिन्न छ। म जुन जिन्दगीबाट डराउने नारी पनि होइन तर समय सबैभन्दा बलवान रहेछ। मेरो सानो गल्तीले केही समय चाँडो मैले यो संसार छोड्नु परे जस्तो छ। मैले केही दिन अघि खाएको औषधि पुरानो पर्न गएछ, झुक्किएर खाएछु। त्यसको असरले मलाई च्यापिरहेको छ। अर्थात् यही कारणबाट पनि धरतीमा रहने मेरो आफ्नो समय अब सकियो जस्तो छ। यो कुरा मेरो मुटुले भनिरहेछ। तिमीले पनि सुनेको हुनुपर्छ कि आफ्नो आयु सकिएको जानकारी मृत्युको मुखमा पुगेको मानिसलाई प्रष्टसँग थाहा हुन्छ, जुन आज मलाई भइरहेछ। त्यसैले मेरो दैनिकीमा लेखिएका निम्न अन्तिम वाक्यांशहरू गहिरेर पढ्नेछौ र मेरो आत्माको चिर शान्तिको लागि पनि मैले भनेका कामहरू पुरा गरिदिनेछौ। कुनै समयमा म विज्ञानको विद्यार्थी थिएँ, तिमीलाई थाहै छ। त्यस बखत म 22 वर्षकै थिएँ। शोध कार्यहरूमा मलाई अति रुचि थियो। यसै सिलसिलामा आइमाईको डिम्बबाट आउने अन्डाहरूलाई सुरक्षित स्थानमा राखेर पछि अर्को स्त्रीको कोखमा राखेर गर्भाधान गराउन सकिन्छ भन्ने कुराको अध्ययन अनुसन्धान गर्ने मौका पाएँ मैले। र थाहा पाएँ कि सबै आइमाईको कोखमा अन्डा पैदा हुन्छ भन्ने होइन रहेछ। भगवान्को सृष्टिमा कहिलेकाहीँ त्रुटि पनि हुने रहेछ। यसरी एउटा आइमाईको कोखबाट निकालेर बाहिर सुरक्षित राखिएको अन्डाले पूर्ण रूपले काम गर्ने र त्यसमा स्वस्थ बच्चा जन्माउन सकिन्छ। त्यसैको परीक्षणकै रूपमा मैले पनि न्युयोर्क विश्वविद्यालयको प्रयोगशालामा म भित्रका अन्डाहरू राखेको छु। त्यसको प्रयोग गर्ने अधिकार मैले तिमीलाई दिएको छु। यसलाई तिमीले चाहेअनुसार जुनसुकै नारीमा प्रयोग गर्न सक्नेछौ। तिमीले अर्को कुरा पनि याद दिलाउ है, मसँगै पढ्ने मेरी साथी स्वीकृति पाण्डे, जसको तिमीसँग पनि सामान्य परिचय छ, हामी धेरै मिल्ने साथी थियौँ। कुनै बेला उसले तिमीलाई ज्यादै मन पराउँथे, तर हुनु रहेछ विवाह तिम्रो र मेरो। त्यसपछि मेरो र स्वीकृतिको मित्रताकै कारण पनि यी कुराहरू बाहिर आएनन्। स्वीकृतिले मनमै दबाएर राखे सायद, आजसम्म ऊ अविवाहित नै बसेकी छे। मलाई थाहा छ उसको सृष्टिमा पनि यस्तै एउटा त्रुटि रहेछ ईश्वरको। त्यो के भने उनको डिम्बले अन्डा पैदा गर्न सक्दैन। हामी सँगै पढ्ने विद्यार्थी भएकोले उनको बारेमा मलाई र मेरो बारेमा उनलाई सबै जानकारी छ। स्वीकृति अहिले न्युयोर्क विश्वविद्यालयमै पढाउँछे। कृपया एकपटक गएर भेट उनलाई र तिमीले नै विवाहको प्रस्ताव राख उसँग। सम्भव भए यो दैनिकी पढ्न दिए पनि हुन्छ उसलाई। म विश्वस्त छु तिम्रो प्रस्तावलाई स्वीकृतिले नकार्दिन। तिमी र म बीचबाट सन्तान प्राप्त गर्ने तिम्रो रहर अब स्वीकृतिबाट पूर्ण हुन्छ। ईश्वरीय खेल नै हो कि संयोगवश आज हामी यस बिन्दुमा आइपुगेका छौँ। भगवान्को त्रुटि पनि यही संयोगका निम्ति भएको हुनुपर्छ मेरो विचारमा। तिमीहरू दुवैलाई मेरो शुभकामना र बधाई पनि।
कथा संसारमा आज हामीले गीता खत्रीले लेखी पठाउनु भएको कथा संयोग वाचन गऱ्यौँ। तपाईँलाई यो कथा कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनु होला। तपाईँले पठाउनु भएको सल्लाह सुझाव हामी कथाकारलाई पनि दिनेछौँ। तपाईँ पनि कथा लेख रचनाहरू लेख्नुहुन्छ र हिमाली स्वरहरूको कथा संसारमा सुनाउन चाहनुहुन्छ भने हामीलाई nepalireadio@gmail.com पनि लेखी पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुक र युट्युब र ट्विटर भरि छौँ। हाम्रा कार्यक्रमहरू सुन्नुहोला र आफ्नो प्रतिक्रियाहरू लेख्नुहोला। नेपाली मन र नेपालीपनसँग नजिक न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो विशेष प्रस्तुति कथा संसारबाट आज म सहदेव छुट्टिन्छु। अब अन्य कार्यक्रमहरूमा हाम्रो भेट हुन्छ नै। अहिलेलाई भने नमस्ते।
हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जन्मभूमि छ स्वर्गदपि गरी।
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।